मन को रोजाई हो यो सुने सुनाउने नेपाली को रेडियो सधैं गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ
को रेडियो 88.8
बाहिर असल भए पनि भित्रभित्रै खराब छ मान्छे बाहिर असल भए पनि भित्रभित्रै खराब छ मान्छे बाहिर अमृत भित्रभित्रै कुहिएको शराब छ मान्छे सभ्यताको खोल ओढी असभ्यता अझै देखाउँछ मान्छे सभ्यताको खोल ओढी असभ्यता अझै देखाउँछ मान्छे बगलीमा छुरा भानी बाहिर राम राम सुन आउँछ मान्छे आधुनिकताको नाम मात्र हो यहाँ अझै पनि आधुनिकताको नाम मात्र हो यहाँ अझै पनि रूढीवादी दलदलभित्र पौडदैछ मान्छे जिन्दगीको दौड जित्ने आशा राखेर यहाँ जिन्दगीको दौड जित्ने आशा राखेर यहाँ तछाड मछाड गरी कसैलाई नगनी दौडदैछ मान्छे शुभ प्रभात शुभ बिहानी अनि चिसो चिसो मौसमको न्यानो अभिवादन प्रदान श्रोता मित्र प्रत्येक शनिबार बिहान 8 बजेदेखि करिब 9 बजेसम्म नेपालीको रेडियो 88.8 मेगाहर्जको तरङ्गमा तरङ्गित कार्यक्रम साहित्य सञ्चारमा यहाँलाई स्वागत छ म कार्यक्रम सञ्चालिका तपाईँहरूकै आत्मीय साथी लक्ष्मी वाग्ले र प्रविधितर्फका मित्र सन्तोषजीको साथमा हामी उपस्थित छौँ र अबको एक घन्टा तपाईँसँग रहेर साहित्यका बारेमा चर्चा परिचर्चा गर्नुको साथै कविता गजल कथा उपन्यास आदिका माध्यमबाट तपाईँलाई आनन्दित बनाउनेछौँ आजको यस प्रभातकालीन प्रस्तुतिलाई अझ सुन्दर बनाउनको लागि तपाईँको सामुमा पस्कँदैछु एउटा सुमधुर सङ्गीत जनतालाई काम उस्तै छ, कति चुस्तो जनतालाई काम उस्तै छ, काठमाडौँका सडकमा जाम उस्तै छ। बने होला फनेको थिएँ स्कुल धारा बाटो, बन्यो होला फनेको थिएँ स्कुल धारा बाटो, बजे चट्टी भुँडीभित्र हाम उस्तै छ। नयाँ नेपाल गाँसबास लिई आउँछ भन्थे, नयाँ नेपाल गाँसबास लिई आउँछ भन्थे, तर पाली उडाएर घाम उस्तै छ। आफ्नो देशमा काम माम नपाएर युवा, आफ्नो देशमा काम माम नपाएर युवा, एयरपोर्टमा विदेशी नै लामो उस्तै छ। गरिबको उन्नतिमा कसले कति दियो, गरिबको उन्नतिमा कसले कति दियो, स्वदेशमा बाँडी चुडी झुआमा उस्तै छ। रचना दुई महिने साप्ताहिक प्रकाशनमा समाविष्ट होमशंकर वास्तुलाको गजलसँगै कार्यक्रममा पुनः स्वागत गर्दछु। श्रोता मित्र, कार्यक्रमको दोस्रो खण्डमा साहित्य खबर लिएर आएकी छु। अबको पालोमा साहित्य खबर। विगत एक दशकदेखि कथा र कविता क्षेत्रमा कलम चलाउँदै आएकी लेखिका राधा कार्कीको लघुकथा सङ्ग्रह सम्भाग प्रकाशनमा आएको छ, जसमा 64 लघुकथा सङ्ग्रहित छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत लेखिकाले मूलतः सामाजिक, राजनैतिक, आर्थिक, पारिवारिक, धार्मिक, सांस्कृतिक लगायतका विषयवस्तु समेटेर यो कृति निर्माण गरेकी छन्। आधुनिकतातर्फ उन्मुख आजको समाज कति क्रूर बन्दै गइरहेको छ भन्ने, कतिखेर कसले कसलाई घात गर्छ, विशेष गरी आफन्तहरूबाटै सजग र सचेत हुनुपर्ने विडम्बनापूर्ण स्थितिको चित्रण कृतिमा गरिएको छ। समकालीन निबन्ध, कथा, समालोचना, गीत र कविता लेखनमा समेत स्थापित भइसकेकी क्रियाशील स्रष्टा गीता त्रिपाठीको म एक्लो र उदास उस्तै नामक संस्करणात्मक निबन्ध सङ्ग्रह प्रकाशित भएको छ। यस कृतिभित्र ग्रेभ्याज र मेरो गन्तव्य, ककनी, रामबहादुर सिंह, बगिरहेछन् बाढीहरू, उज्यालो जोगाउने प्रयत्नमा महाकवि देवकोटा र शतवार्षिकीको मौसम, पार्श्वध्वनि एउटा दुखान्त गीतको यात्रा र कुहिरो आफ्नै खोजको प्रारम्भ लगायत विभिन्न शीर्षकका 19 निबन्ध राखिएका छन्। म एक्लो र उदास उस्तै छोटा छरिता र सजिला सत्य घटनामा आधारित निबन्धहरूको सङ्ग्रह हो। यसभित्र हामीले बाँचिरहेको यही समय र यही समयमा भइरहेका घटना परिघटनाहरू पढ्न पाउँछौँ। बाल मनोविज्ञान बुझ्ने र उनीहरूको रुचि अनुसार आफ्नो कृतिमा आकर्षण गर्ने क्षमता भएकी नेपाली लघुकथा बाल उपन्यासमा उदाएकी नारी प्रतिभा शर्मिला खड्काको बालबालिका र युवा युवती तथा प्रौढ सबैलाई तान्न खोज्ने उनको कृति सम्बत अफिस लघुकथा सङ्ग्रह हो। सम्बत अफिस समय सेतु हो। यसले पुरानो पुस्ता र नयाँ पुस्ता, पुरानो विचार र नयाँ विचार, भूत र वर्तमान, नारी र पुरुष, सङ्गति र असङ्गति, गाउँले र सहरिया परिवेश, व्यङ्ग्य र यथार्थ, नयाँपन र पुरानोपन बीचको द्वन्द्व देखाइएको छ। साहित्यकार प्रोलास सिन्धुलियाको पछिल्लो यात्रा निबन्ध सङ्ग्रह कल्पना पाण्डे दुध हालेको चिया खान्छेको पुस 12 शनिबार दिउँसो 3 मिडिया इन्टरनेसनल अनामनगरमा लोकार्पण हुँदैछ। यस यात्रा निबन्ध सङ्ग्रहको पहिलो रचना जनयुद्धका पहिला शहीद दिलबहादुर रम्तेलका बुवा आमासँग 2064 गोर्खाको पन्द्रुकमा यही यात्रा बनेको छ। यसको भूमिका नियात्राकार तथा यात्रा साहित्य सिद्धान्तमा पहिलो नेपाली विद्यावारिधि उपाधि प्राप्तकर्ता वरिष्ठ नियात्राकार निर्मोही व्यासले लेख्नु भएको छ। जनकपुरमा 11 अन्तर्राष्ट्रिय मैथिली सम्मेलन, कविगोष्ठी र सम्मान सहितको कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ। 2 सम्मेलनको अन्तिम दिन नेपाल र भारतको दर्जनौँ कविले सिर्जना वाचन गरे। मारवाडी सेवा समितिमा आयोजित सम्मेलनको उद्घाटन सोमबार राष्ट्रपति डाक्टर रामवरण यादवले गरेका थिए। यिनै साहित्य समाचारहरूपछि अब कार्यक्रममा सुमधुर सङ्गीतको पालो। मरेर हावासँग वायु मिसिएर जान्छ, तरल वस्तु पानीसँग, ठोस वस्तु माटोसँग मिल्छ, आत्मा उडेर गइहाल्छ र पनि हामी कोही कसैसँग रिसाइरहेका हुन्छौँ। मानिसको स्वभाव नै त्यस्तै हो, के गर्नु। पुनः स्वागत छ कार्यक्रममा श्रोता मित्र। तपाईँले भर्खर रेडियो खोल्नुभएको हो भने नेपालीको रेडियो 88.8 मेगाहर्जमा यो हो कार्यक्रम साहित्य सञ्चार। कार्यक्रम सञ्चालिकामा लक्ष्मी वाग्ले प्रविधितर्फ सन्तोषजीको साथमा उपस्थित छौँ। कार्यक्रमको यो खण्डमा आज मैले दुई महिने साहित्यिक प्रकाशन रचना वर्ष 54 अङ्क 3 पूर्णाङ्क 132 भदौ असोज 2071 समाविष्ट गरिएको लेख, जसलाई घिमिरे मैदेलीजीले लेख्नुभएको हो, शीर्षक छ हेर्नुहोस् हाम्रो उत्पादन, रचनाबाट साभार गरिएको यो लेख वाचन गर्दैछु। नेपाली जुन उत्पादनमा पनि परमुखाभिप्सी छ भनेर आफैले आफैलाई किन कमजोर देख्ने, आफैले गरे कामलाई पनि बिर्सेझै गरेर मनमा हीनता ग्रन्थि गाँसेर किन बस्छ मान्छे। बाजे बराजुका पालादेखि आँकडा पल्टाएर हेर्नुहोस् त, हामी यस उत्पादनमा कहिले पछाडि परेका छौँ। कुन वर्ष मात्र हाम्रो यस उत्पादनको उत्पादन घटेको आँकडा देखाएको छ। बरु बुझ्नुहोस्, त्यो कुरा उत्पादन हो। कर्मयोगी नेपालीको उत्पादनलाई सरकारले समेत बढी फोक कम गर भनेर समय समयमा हामीलाई सचेत गराइरहेको छ। तापनि यो उत्पादन भने लुकी छिपी पनि रोकेका छैनौँ। यस उत्पादनलाई बाल वृद्ध बहिष्कृत उद्योग भन्दा पनि फरक परोइन। यस्तो महत्त्वपूर्ण उद्योगलाई नबुझेर हो कि बुझपचाएर हो सबै खाले उन्नति र उत्पादनमा विदेशकै भर परेका छौँ त भन्नु भएन नि। लाज नमानिकन गरेको कुरो त गरे भनौ न। आफूहरूले गरेको कामलाई अर्काले गरिदिएको भनिदिँदा गर्नेका मनमा कति चोट र खोट पर्ला, इज्जत र अपनत्वमा कस्तो दाग लाग्ला। सबै उत्पादनमा हामी विदेशकै भर पर्छौँ, सेवा र सहयोग पनि उनीहरूकै मात्र छ भनेर हाम्रो स्वतः पञ्चत्व र आपनत्वलाई शङ्का र सङ्कटमा पर्ने गरी हाम्रा मुखको गाँस पनि अरूले नै निलिदिएका हुन् त भन्नु भएन नि। हामी त अमूल्य वस्तुको अविच्छिन्न उत्पादन गर्ने सच्चा उत्पादक पो हौँ त। आफ्नो इज्जतमा नै घाटा हुने गरी हामीले केही बनाउन जानेका छैनौँ पनि त भन्नु भएन नि। हेर्नुहोस्, हाम्रो उत्पादन लरतरो र निम्सरो छैन, गोर्खाली उत्पादन पो हो त। हाम्रो उत्पादन आज विश्वका खाँटी मुलुकदेखि खाडी मुलुकसम्म पुगेका छन्। ठुलो मेन पावर उन्नतिको अग्लो टावर हाम्रै उत्पादनले बनेको छ। हाम्रो उत्पादनलाई आज अमेरिकाले डिबी दिएर मागेको छ, भारतले बिडी दिएर मागेको छ, जापानले जमानी लिएर मागेको छ। हरेक मुलुकले पल्याक पुलुक हेरेर हाम्रो बलियो र भरपर्दो उत्पादनलाई विश्व बजारले हजार हजार कबलेर मागेको छ। उनीहरूलाई पनि नभई नहुने उत्पादन त हाम्रै पो छ त। त्यस्तै हामी उद्योगी छैनौँ, उद्योगी छैनौँ, हाम्रो उत्पादन केही भएन भनेर भन्नु त भएन नि। हाम्रो हिमाल, हाम्रो पहाड र हाम्रो सुन्दर प्रकृतिलाई हामीले महत्त्व नदिएकाले अरूले भने विशेष महत्त्व दिएर नेपालप्रति आकर्षित भए जस्तै भएन र। हामी त अमूल्य वस्तुको अविच्छिन्न उत्पादन गर्ने उत्पादक पो हौ त। हाम्रो वंशोत्पादनको मेन पावर लर्तरो र निम्सरो छैन, यस उत्पादनमा मिसावट कति पनि छैन। यो बनावटमा हामीले कुनै प्रकारको जातिभेद लिङ्गभेद त झन् गरेकै छैनौँ। महिलासितको सहकार्य सहयोग र सहभाव नगरिकन यस्तो उत्पादन सम्भव नभएको हुँदा मानवीय सहभाव र प्रोडक्सन यथेष्ट छ। अभयलिङ्गी परिश्रमबाट मात्र हाम्रो प्रगति तीव्र गतिमा बढिरहेको छ। यस्तो नितान्त घरेलु उत्पादन दनादन अघि बढिरहेको छ। अत्यन्तै स्नेहका साथ आत्मा आत हातमा हात साथमा साथ मिलाएर गरिने स्वरोजगारको घरेलु उत्पादन हो यो नेपाली वंशोत्पादन। बुझ्नुभयो? यो उत्पादनमा कुनै भेद विभेद नभइकन समानुपातिक व्यवहार भएको छ। जहाँ तहीँ छानिएका चुनिएका चुमिएका चुस्त जोडीले दुरुस्त उत्पादन गर्ने उद्योगी पो त हो यो। यसलाई राष्ट्रियताको महत्त्वपूर्ण उत्पादन माने हुन्छ। उत्पादन खर्चिलो छैन, बरु उत्पादन वस्तु नै खर्चिलो होला। उत्पादनमा जनशक्ति धेरै पनि नचाहिने, समूह पनि नचाहिने, दुईजना मात्रको जोडीले घर घरमा कोठा कोठामा बुट्यानमा पाखा पखेरा छाप्रा महल जहाँ जसरी बसेर इच्छा भए सजिलैसित गर्न सक्ने सन्तानोत्पादनका घरेलु उद्योगमा हामी गरिब छैनौँ। विश्वले गरेको सम्पत्ति उद्योगभन्दा हाम्रो सन्तति उद्योग विश्वका जुन मुलुकमा पनि आवश्यक भएको हुनाले विश्व बजारले मागेसम्मको उत्पादन हामी हाम्रा घरेलु उत्पादनलाई बढाइ नै रहेका छौँ। जे पर्ला पर्ला पछि परे उत्पादनले नै मागेर खानु पर्ला, तर पनि हामीलाई अरूले अरू उद्योगका नामर्द भन्छन् भने यो उद्योगमा पनि नामर्द किन भन्ने? विगतका वृद्धि दरलाई हेर्दा 3 करोड पुग्नुपर्ने हो, अहिले अलि कम भएको आँकडा देखाएकाले लगभग 3.25 करोड भएकोमा नै चित्त बुझाउनु परेको छ। तर पनि हाम्रो उत्पादन दिनरात जारी छ। जय नेपाली वंशोत्पादन। मैदी थादिङ। हेर्नुहोस्, हाम्रो उत्पादन रचनाबाट साभार गरिएको यो लेख पछि अब कार्यक्रममा मिठो गीत तपाईँका लागि।
तिम्रो गल्ती हो अलिकति मेरो गल्ती हो अलिकति नजर लाग्यो
आवाजपछि पुनः स्वागत छ कार्यक्रममा श्रोता मित्र। अबको प्रस्तुतिमा तपाईँको सामुमा वाचन गर्दैछु भोजराज न्यौपानेको छुटेको जुत्ता नामक कविता संग्रहमा रहेको कविता आशीर्वाद। बुवा सानो छँदा जिजु बुवाले दसैँमा टिका लगाएर आशीर्वाद दिनुहुन्थ्यो। बुवा सानो छँदा जिजु बुवाले दसैँमा टिका लगाएर आशीर्वाद दिनुहुन्थ्यो। बिचारी भएस, डिट्ठा भएस, सुबेदार भएस, पण्डित भएस, म सानो छँदा हजुर बुवाले दसैँमा टिका लगाएर जमरा सिउरँदै आशिष हुन्थ्यो। म सानो छँदा हजुर बुवाले दसैँमा टिका लगाएर जमरा सिउरिँदै आशिष दिनुहुन्थ्यो। ठुलो भएस, उँचो भएस, सबैको मान्य भएस, सबैको प्यारो भएस, अहिले मेरो छोरालाई बुवाले दसैँको टिका लगाउँदा आशिष दिँदै भन्नुहुन्छ। अहिले मेरो छोरालाई बुवाले दसैँको टिका लगाउँदा आशिष दिँदै भन्नुहुन्छ। असल भएस, ठुलो नभएस, असल भएस, ठुलो मान्छे नभएस, दसैँमा टिका लगाउँदै मेरो नातिलाई म भन्नेछु, दसैँमा टिका लगाउँदै मेरो नातिलाई म भन्नेछु, असल भएस, असल भएस, त असल भएस। समय नहो हेर्दा हेर्दै बदलिँदैछ, समय नहो छाम्दा छाम्दै घर्किँदो छ, समय नहो हेर्दा हेर्दै बदलिँदो छ, समय नहो छाम्दा छाम्दै घर्किँदो छ। भोलि मेरो छोराले उसको नातिलाई दसैँमा टिका लगाउँदै भन्नेछ, भोलि मेरो छोराले उसको नातिलाई दसैँमा टिका लगाउँदै भन्नेछ, बाबु मान्छेको अनुहार लिएर जन्मदैमा कोही मान्छे हुँदैन, मान्छेको अनुहार लिएर जन्मदैमा कोही मान्छे हुँदैन, यो जन्ममा यस्तै भइहाल्यो अर्को जन्ममा मेरो सन्तान मान्छे नहुन्, यो जन्ममा यस्तै भइहाल्यो अर्को जन्ममा मेरा सन्तान मान्छे नहुन्। मान्छेले पुर्खाको अंश खोज्छ र पुर्खालाई नै घृणा गर्छ, मान्छेले पुर्खाको अंश खोज्छ र पुर्खालाई नै घृणा गर्छ। मित्र, छुटेको जुत्ता कविता सङ्ग्रहबाट अर्को कविता वाचनको क्रममा छु र यसको शीर्षक छ फुलहरू। फुलहरू हरेक दिन भमरासँग तर्सन्छन् र उनीहरूसँगै समर्पित हुन्छन्। फुलहरू हरेक दिन भमरासँग तर्सन्छन् र उनीहरूसँगै समर्पित हुन्छन्। फुलहरू हरेक छेड हावाहुरीदेखि डराउँछन् र उनीहरूकै तालमा नाच्दछन्। फुलहरू हरेक छेड हावाहुरीदेखि डराउँछन् र उनीहरूकै तालमा नाच्दछन्। फुलहरू मान्छेदेखि डराउँछन् र उनीहरूकै गलामा सजिन्छन्। फुलहरू मान्छेदेखि डराउँछन् र उनीहरूकै गलामा सजिन्छन्। थाहा छ फुलहरूलाई सुन्दर हुनु अभिशाप हो, कोमल हुनु अभिशाप हो र सुगन्धित हुनु पनि अभिशाप हो। थाहा छ फुलहरूलाई सुन्दर हुनु अभिशाप हो, कोमल हुनु अभिशाप हो र सुगन्धित हुनु पनि अभिशाप हो। मौसमै पछि झर्दै जानु, पलाउँदै जानु र निमसरो हावाको झोक्कासँग हार्दै जानुमै फुलहरू सौभाग्य ठान्दछन्। मौसमै पिछे झर्दै जानु, पलाउँदै जानु र निम्सहरू हावाको झोक्कासँग झार्दै जानु माने फुलहरू सौभाग्य ठान्दछन्। किनभने फुलहरूलाई शाश्वत नियम थाहा छ, नजरी फेरि कसरी फुल्नु, कार्यक्रममा अन्तिम प्रस्तुति स्वरूप राम गोपाल आशुतोषको गजल सङ्ग्रह आशुतोषका रहरहरूबाट गजल प्रस्तुत गर्दैछु। जस्तो हुनुहुन्न भन्छ उस्तै हुन खोज्छ मान्छे, औकात छैन नुन खाने किन सुन खोज्छ मान्छे। उड्न खोज्दा सगर थरा कति झरेका छन्, फेरि पनि बाँच्नलाई किन जुन खोज्छ मान्छे। हाँसी खुसी बिताउनु जीवनको वास्तविकता, रुनै धरती छोडी सगर किन छुन खोज्छ मान्छे। नाङ्गै आयौँ यो धरतीमा जान्छौँ पनि नाङ्गै हामी, आफू बाँच्न अरूको किन खुन खोज्छ मान्छे। मानिस भई जन्मिदानी मर्दा पनि एक्लै हुन्छ, आफन्तको विदाईमा किन रुन खोज्छ मान्छे, यस प्रस्तुति सँगसँगै कार्यक्रमको समय सकिन लागेको जानकारी प्राविधिक मित्रबाट पाइसके। श्रोता मित्र, तपाईँलाई कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमप्रति सल्लाह सुझावको अपेक्षामा रहनेछौँ। हामीलाई आफ्ना सृजनाहरू पनि पठाएर सहभागी हुन सक्नुहुनेछ। हाम्रो ठेगाना नेपालीको रेडियो 88.8 MHz सेती ओपी मार्ग कोटेश्वर। हाम्रो इमेल आइडी nepalikoradio@gmail.com। तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो श्रोता मित्र, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। प्राविधिक मित्रलाई पनि हृदयदेखि नै धन्यवाद भन्दै अर्को हप्ताको शनिबार बिहान 8 बजे पुनः उपस्थित हुने बाचाका साथ बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।
किरण छैन देख्छु तिमीलाई। सीमा तिमी भन्दा पर जाने एउटै आत्मा हाम्रो छैन केही
Radio 88.8.